अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। पृथ्वीको सतह वा क्रस्ट विभिन्न महाद्वीपहरूले बनेको छ, जसलाई भूगर्भ विज्ञानको भाषामा प्लेट पनि भनिन्छ। नेपाल भौगोलिक रूपमा भारतीय महाद्वीप र एसियन महाद्वीपको बीचमा अवस्थित छ। यी महाद्वीपहरू तल रहेको म्यान्टलको माथिल्लो सतह तरल भएकाले त्यसमा तैरिरहेका हुन्छन्। तरल म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरू पैदा हुन्छन्, जसले सतहमा तैरिरहेका महाद्वीपहरूलाई चलायमान बनाउँछन्। यसलाई बुझ्नको लागि एउटा उदाहरण लिन सकिन्छ। जब एउटा भाँडोमा हामी पानी तताउँछौ, तलपट्टिको चिसो पानी पहिले तात्छ र हलुका हुन्छ। हलुका भएको पानी माथि आउन खोज्छ र चिसो पानी तल गई फेरि तात्छ। यसो हुँदा पानी भक भक गरी उम्लिएको देखिन्छ। त्यसलाई नै कन्भेक्सन करेन्ट भनिन्छ। लाखौं वर्ष पहिले भारत महाद्वीप हालको स्थान भन्दा धेरै दक्षिणतर्फ अफ्रिका र अन्टार्क्टिका महाद्वीपहरूको नजिकै थियो। पछि भारत महाद्वीप चलायमान हुँदै उत्तर पूर्वतर्फ बढ्दै आयो र एसियासँग तल पर्ने गरी ठोकिन पुग्यो, जसले गर्दा सगरमाथा लगायतका हिमालहरूको उत्पत्ति भएको हो। भारत महाद्वीप यसरी अघि बढ्ने क्रम अझै पनि जारी छ। हिमालय क्षेत्रमा भारत महाद्वीप ठाउँ अनुसार हरेक वर्ष करिब 2-5 सेन्टिमिटरका दरले एसिया महाद्वीपतर्फ घस्रिँदै गएको छ भन्ने कुरा जीपीएसले नापिएको तथ्याङ्कले देखाउँछ। यसरी घस्रिँदा स्ट्रेस बढ्दै जान्छ र बीचमा रहेको पदार्थ डिफर्म हुँदै जाँदा असन्तुलन पनि पैदा हुन्छ। यसरी डिफर्म हुँदै जाँदा एउटा यस्तो बिन्दु आउँछ जस पश्चात पदार्थमा चिरा पर्न थाल्छ। चिरा परेपछि दुई प्लेटहरू सन्तुलनमा आउनका लागि तलमाथि गरी एडजस्ट हुन्छन्, जसले गर्दा नजिकको भूभागमा कम्पन पैदा हुन्छ। यसलाई सजिलो रूपमा यसरी पनि बुझ्न सकिन्छ, जस्तै एउटा सिन्कोलाई बङ्ग्यायो भने त्यो बाँगिँदै जान्छ र एउटा यस्तो अवस्थामा पुग्छ जब त्यो भाँचिन्छ। त्यही भाँचिने स्टेज नै भूकम्पको स्टेज हो। त्यतिखेर निस्केका तरङ्गहरूले पृथ्वीको सतहमा क्षति पुर्याउँछन्। अप्रिल 25, 2015 अर्थात 2072 साल वैशाख 12 गते 11:56 जाँदा गोर्खाको बारपा गाउँमा इपी सेन्टर भएको 7.8 रेक्टर स्केलको भूकम्पको मुख्य धक्का महसुस गरियो। त्यसपछि पनि धेरै साना ठूला पराकम्पनहरू गइरहेका छन्। त्यो क्रम अहिलेसम्म पनि जारी नै छ। उक्त भूकम्पमा परि 8,020 जनाको मृत्यु भएको र 16,033 जना घाइते भएको संख्या उल्लेख छ। त्यसै गरी उक्त भूकम्पमा परि 9,96,582 घरधुरी क्षति भएको थियो। उक्त भूकम्पका कारण गोर्खा, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र ओखलढुङ्गा मा अति धेरै प्रभावित भएको र कम प्रभावित भनेर म्याग्दी, बागलुङ, गुल्मी, अर्घाखाँची, पाल्पा, पर्वत, स्याङ्जा, कास्की, लमजुङ लगायतका जिल्लाहरूलाई नेपाल सरकारले मापन गरेको थियो। त्यसै गरी नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, सोलुखुम्बु, संखुवासभा, खोटाङ, भोजपुर र धनकुटामा पनि भूकम्पले क्षति पुर्याएको थियो। नेपाल जस्तै भूकम्पीय जोखिमको क्षेत्रमा भएर पनि जापानले भूकम्पीय सुरक्षाहरू अप्नाएकाले त्यहाँ तुलनात्मक रूपमा निकै कम क्षति भएको पाइन्छ। त्यसबाट नेपालले पनि सिक्नुपर्छ। जापानमा सन् 2011 9 रेक्टर स्केलको भूकम्प जाँदा पनि भूकम्प आफैले त्यति क्षति पुर्याएन, तर भूकम्पपछि आउने सुनामीले भने धेरै नै क्षति पुर्याएको थियो। नेपालको नजिक समुद्र नभएकोले सुनामीका चिन्ता भने यहाँ छैन। त्यसैले भवन तथा संरचना निर्माण गर्दा ध्यान दिन सके भूकम्पबाट हुने क्षति धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ। घर बनाउँदा भौगोलिक नक्साहरूको अध्ययन गरी चट्टानी भूभागमाथि जग बनाउनु राम्रो हुन्छ। नेपाल लगायतका हिमाली क्षेत्रहरू टेक्निकल्ली एक्टिभ अर्थात भूकम्पीय जोखिम भएका क्षेत्रहरू हुन्। त्यसैले नेपालमा भूकम्प जाने खतरा सधैँ रहन्छ। भूकम्प आफैले त्यति क्षति पुर्याउँदैन, तर हामीले बनाएका कमजोर संरचनाहरू र आवश्यक पूर्व तयारीको अभावले गर्दा धेरै क्षति हुने गर्छ, जुन कुरा हामीले 2072 सालको भूकम्पपछि पनि सिकिसकेका छौं। हामीले अब तीन कुरामा ध्यान दियौं भने भूकम्पबाट हुने क्षतिलाई धेरै हदसम्म न्यूनीकरण गर्न सक्छौं। पहिलो कुरा भवन तथा संरचनाहरू सकेसम्म हलुका तथा होचा बनाउने, दोस्रो ती संरचनाहरूको डिजाइन गर्दा लागत केही बढी भए पनि भूकम्प प्रतिरोधात्मक बनाउन ध्यान दिने, र तेस्रो विपत्तिसँग जुझ्न राष्ट्रिय तथा स्थानीय स्तरमा पूर्व तयारी गर्ने गर्यौं भने हामी जोगिन सक्छौं। 2072 सालमा गएको भूकम्प पछाडि राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन गरी भूकम्प पीड़ितका समस्या समाधान गर्न क्रियाशील छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यक्षेत्र के कति रहेको छ त? भौगोलिक रूपमा प्राधिकरणको कार्यक्षेत्र र अन्य जिल्लामा विस्तारको विषय कानूनले दिएको म्यान्डेट अनुसार बढ़ी प्रभावित 14 र कम प्रभावित 17 गरी 31 जिल्ला रहेको छ। यथाशीघ्र पुननिर्माण सम्पन्न गरी भूकम्प पीड़ितहरूको जनजीवनलाई सामान्य अवस्थामा ल्याउनु नै राष्ट्रिय पुननिर्माण प्राधिकरणको मुख्य कार्यदेश रहेको छ। त्यसै गरी सार्वजनिक, सरकारी र वन क्षेत्रको जग्गा बाहेक विभिन्न किसिमका गुठी, बिरता र गुठी अधीनस्थ जग्गा, मैलाएको जग्गा, स्वबासी, बेनिसा, गाउँ ब्लक, कोदाली, आँकडा, बिटौरी, उखडा समेतका जग्गामा बसोबास भई घर क्षति भएका लाभग्राहीका हकमा उनीहरू बसोबासीसँग घरवास भएको जग्गाको भोग सम्बन्धी कुनै निस्सा, रसिद वा पूर्जी भए सोको निस्सा, रसिद वा पूर्जीको आधारमा स्थानीय तहले गरिदिएको सिफारिस र त्यस्तो निस्सा, रसिद वा पूर्जी नभएको अवस्थामा सोही बेहोराको सिफारिश एवं क्षतिग्रस्त घरवास भएको जग्गामा कम्तीमा दुईजना सधियारहरूले घरवास भएको जग्गाको भोगचलन गरेको हो भनी गरिदिएको सरजमिन मुजुल्काका आधारमा त्यस्ता घरधनी लाभग्राहीसँग घर निर्माण अनुदान सम्झौता गर्न सकिने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। तर यस्तो सम्झौतालाई जग्गा दर्ताको प्रमाणको रूपमा भने लिइने छैन। सो जग्गा दर्ता गर्ने यथेष्ट प्रमाण भएमा भूकम्प पीड़ित लाभग्राही घडेरी जग्गा दर्ता गर्न मालपोत कार्यालयमा सम्पर्क गर्नका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणले सुझाव पनि दिएको छ। प्राधिकरणको जिल्ला समन्वय समितिको सचिवालयले सार्वजनिक, सरकारी र वन क्षेत्रको जग्गामा बसोबास गर्ने भूकम्प पीड़ित एवं जोखिमयुक्त बस्तीका लाभग्राहीलाई लाभग्राहीको निवेदन र स्थानीय तहको नेपाल राज्यभर आफ्नो र आफ्नो एकासगलको परिवारभित्र बसोबास योग्य जग्गा नभएको सिफारिस जायज देखिएमा उक्त रकम उपलब्ध गराउन सकिन्छ। यसरी उपलब्ध गराउने रकम 2,00,000 रूपियाँ रहेको छ।
घर घरबाट शिक्षाको चालो हटाऊ, आजै तपाई अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार समाचार। द्वन्द्वकालीन मुद्दाहरू टुङ्ग्याउन नेपालले गरेको ढिलाई प्रति संयुक्त राष्ट्रसंघले चासो देखाएको छ। साथै उसले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गर्ने काम निष्पक्ष, स्वतन्त्र र पारदर्शी हुन सक्नेमा समेत शंका व्यक्त गरेको छ। दुवै आयोगमा पदाधिकारीको कार्यकाल चैतमा सकिएको छ र नयाँ सिफारिश गर्न समिति बनेको छ। सो समितिले आवेदन मार्फत पदाधिकारीको नाम सिफारिश गर्ने तयारी गरेको छ। संयुक्त राष्ट्रसंघको मानवाधिकार उच्चायुक्तको कार्यालयको संयोजकत्वमा बलपूर्वक बेपत्ता सम्बन्धी कार्य समूह तथा विविध विषयका चार विशेष दूतले जेनेभा स्थित नेपालको राष्ट्रसंघीय स्थायी नियोग मार्फत नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप कुमार ग्यावलीलाई पत्र लेख्दै आफ्नो चासो व्यक्त गरेका हुन्। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नियुक्तिका लागि अप्नाइने विद्यमान प्रक्रियामा निष्पक्षता, स्वतन्त्रता र पारदर्शिताको अभाव, दुवै आयोगले प्रगति गर्न नसकेको जानकारी तथा यस सम्बन्धी विधेयकको सम्भाव्य संशोधन बारे हाम्रो ध्यानकर्षण भएको छ। पत्रमा उल्लेख गरिएको छ सरकारले ऐन संशोधन गर्दै मानवाधिकार उल्लंघनका घटनामा आम माफी दिन खोजेको आशंका गर्दै त्यसको पनि विरोध गरेको छ। तर सरकारले भने गम्भीर मानवाधिकार उल्लंघनका घटनामा आम माफी नदिने बताएको छ। ऐन संशोधनसँगै पीड़ित, तिनका परिवार, नागरिक समाज र राष्ट्रिय मानवाधिकार आयोगसँग उपयुक्त परामर्श गरिनुपर्छ पत्रमा भनिएको छ। संयुक्त राष्ट्रसंघका अनुसार सत्य तथा न्याय सम्बन्धी उसको विशेष दूत तथा जबरजस्ती बेपत्ता पारिएको बारे विशेष कार्यदलले नेपाल भ्रमण गर्न अनुमति मागेको छ, तर सरकारले स्वीकृति दिएको छैन। हामी तपाईँको निमन्त्रणाको प्रतीक्षामा छौ परराष्ट्र मन्त्रीलाई लेखिएको पत्रमा भनिएको छ। मानवाधिकार सम्बन्धी विविध सवाल र इन्सेक गतिविधि थाहा पाउनका लागि www.insekonline.org लगन गर्नुहोला।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। संविधानको कुन धारामा शिक्षाको अधिकारको व्यवस्था गरिएको छ? प्रश्न फेरि एकपटक, संविधानको कुन धारामा शिक्षाको अधिकारको व्यवस्था गरिएको छ? यो प्रश्नको सही जवाब 2075 साल वैशाख महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, radio.insec@gmail.com पत्र पठाएर वा 01-521-8770 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन र उत्तर लेख्न सक्नुहुन्छ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी रेडियो कार्यक्रमको गतिविधि थाहा पाउन तथा सामान्य ज्ञानको उत्तर लेख्न सक्नुहुन्छ। निर्धारित समयभन्दा ढिलो गरी प्राप्त पत्रहरू हामी कार्यक्रममा समावेश गर्नेछैनौ। प्रश्नको जवाब पठाउँदा सम्पर्क नम्बर लेख्न भने नबिर्सनुहोला। वैशाख महिनाको विजेता हामी जेठ महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत घोषणा गर्नेछौ। यो कार्यक्रम तपाईँलाई कस्तो लागिरहेको छ? हामीलाई राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाउनुहोला। हामी रचनात्मक सुझाव र प्रतिक्रियाको प्रतीक्षामा छौं। यहाँले पठाउनु भएको उत्कृष्ट सुझाव र प्रतिक्रिया आगामी कार्यक्रमहरूमा समावेश समेत गर्नेछौ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, पोस्ट बक्स नम्बर 2726 काठमाडौँ नेपाल, वा हाम्रो इमेल ठेगाना radio.insec@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ। हामीलाई राय, सल्लाह, सुझाव र प्रतिक्रियाका 01-521-8770 फोन गरेर पनि टिपाउन सक्नुहुनेछ। हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु। नमस्कार।